نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مدني الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي البر وبر اللهم صل على سيدنا ومولانا محمد وعلي اصحابه وبارك وسلم اما بعد اگر کوئی انسان اس حالت میں ہو کہ اس کے پاس اپنا کوئی گھر بار کچھ بھی نہ ہو, نہ رہنے کے لیے, نہ بیٹھنے کے لیے, نہ سونے کے لیے, اور کوئی بھی اس کے پاس ڈپازٹ نہ ہو, مال نہ ہو, پیسہ نہ ہو, کچھ بھی نہ ہو, نہ کوئی رہائش کے انتظام, نہ کوئی پیسہ ٹکا مال, اور اس کے ساتھ عقل بھی نہ ہو, دماغ بھی نہ ہو, کیا حالت ہوگی اس انسان کی؟ سوچے کیسے زندگی بسر کرے گا, کیسی زندگی ہوگی اس شخص کی؟ اور جب وہ اس کے مقابلے میں دوسروں کو دیکھے گا دنیا کے اندر کہ دیکھیں کیسے کیسے ماشاء اللہ ان کے پاس مکان ہیں, محلات ہیں, چیزیں ہیں, پیسوں کے بڑے بڑے ڈپازٹ ہیں, بڑی بڑی چیزیں ہیں, عقل اور شعور اور دماغ موجود ہے, تو کتنا فرق ہوگا؟ ترساتا ایسے آدمی نہیں آئے گا, آئے گا دل کرے گا اس کو کوئی خیرات دے, کوئی صدقہ دے, کیا کہتے ہیں اس کو؟ مفلس, غریب, نادار انسان. یہ مثال دنیا میں تو ہم نے دیکھی ہے, ایسے بالکل اسی طرح آخرت کے اندر ہوگا, بالکل یہ معاملہ, نہ کوئی مکان, نہ کوئی مال, اور نہ ہی عقل, دیوانی اور پاگل پن. یہاں تو گزارا ہو گیا, پھر چلو آخر وقت گزارتے گزارتے تو قبر آئی جاتی ہے, بیمار آدمی کہتا بھی چلو انجوائے کریں گے, مزے کریں گے. سوچیں ذرا, سوچنے والی بات ہے, ہائے ہائے. لیکن اس دنیا میں جب انسان جائے گا اور یہ حال اس پر پیش آ جائے کہ کوئی نہ مکان, نہ مال, اور بیوقوف عقل نہ, اور پھر ہمیشہ ہی ایسے رہنا ہو, کوئی اس کی انلمیٹڈ, کوئی اس کا کوئی پتہ ہی نہیں کب تک اس نے ایسے رہنا ہے, اور کہیں نہ مرنا ہے, نہ اسی حالت میں اس نے گزارا کرنا ہے. یہ میں نہیں کہہ رہا, احمد البیکئی کی ایک حدیث, خاتون اول, سب سے اعلیٰ درجے کی خاتون, اللہ کے نبی کی صلی اللہ علیہ وسلم کی عزیز زوجہ, جسے بڑے 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 صحابی عمر رضی اللہ تعالیٰ عنہ جیسے دین سیکھ کے آتے تھے اور حدیثیں پوچھتے تھے, عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ, وہ ارشاد کر رہی ہیں یہ حدیث, سمعت رسول اللہ صلی اللہ علیہ وسلم, کہتی ہیں میں نے خود نبی اکرم سے فرمان سنا ہے, جو میں تمہیں بتا دیں, سنو امت, ایسا نہ ہونا, یہاں کی مفتی سے چل جائے گی. فرمایا یہ تین کنڈیشن پہ وہاں پر ایسے لوگ ہوں گے, یہ تین کنڈیشن میں اور آپ ہوں, اگر مجھے بتائیں بتائیں کیا حال ہوگا, مالی نہیں, وہاں کیا ہوگا؟ سبحان اللہ, وہاں تو یہ تو کسی کے جاتے جاتے مکان دیکھ لیں تو آدمی پہ دیکھ کے چلا, وہاں کے تو پھر جو عیاشی جنت کی اور جو چیزیں ہوں گی یہ غم برداشت کر دیں گے ہم, تو اس وقت نہیں کہیں گے نبی کریم صلی اللہ علیہ وسلم کہ میری حدیث نہیں پہنچی, احمد اور بیہقی کی حدیث ہے, میرے حبیبہ نے تمہیں نہیں بتائی تھی یہ بات, بہرے تھے, گھونگے تھے یا نشے میں تھے یا سورے تھے, تم اب کیا پوچھتے ہو؟ پہنچ گئی نا آج یہ حدیث ہمارے پہ یا نہیں پہنچی؟ بولو زور سے, پہنچی ہے؟ پھر سن کے چلے جاؤ گے یا میں چلے جاؤں گا؟ یہی دلیل ہے کہ سب سے بڑے بیوقوف ہم ہیں. میں کہوں یہ آگ لگ رہی ہے باہر, بھائی باہر آگ لگ رہی ہے, شعلے اٹھ رہے ہیں, خیال رکھنا, اچھا جی چل پڑو. کوئی بیوقوف آدمی ہے, پکڑو اس کو تو نہلے گا, کیا دنیا کہہ گئے گی اس کو؟ اللہ اکبر, امام الانبیاء ہمیں بتا رہے ہیں بذریعہ اپنے وجہ کے, جو ہماری ماں ہے, یعنی یہ نہیں کہ قریب ترین خاتون جو ہم سے محبت کرتی ہیں, خدا بھی یہ ہے کہ تمہاری ماں ہے, وہ ماں سے زیادہ کوئی پرواہ کر سکتا ہے؟ مجھے بتائیں, وہ کہہ رہی ہے. تو ثبوت تو یہیں ملے گا اگر یہ حدیث سننے کے بعد, اگر جو اس حدیث میں آئے گا اس پہ ہم نے عمل نہیں کیا تو سب سے بڑا بے وقوف یہیں ثابت ہو گئے, آج ہی ثابت ہو گئے, تو ماں کی بات کیا رہی, صحیح ہے نہیں بات؟ تو تین انسان فرمائے جس میں مال بھی نہیں, رہنے کے لیے کچھ گنجائش نہیں ہوگی, اور یہ دنیا ہے بالکل یہی دنیا وہاں چلے گی, یہی کچھ ڈیزائرز ہوں گے ہماری مننے میں. ہم دیکھتے ہیں بس بیٹھ لیٹ گیا بیچارہ, جیسے آج ہمارے بہت بہترین دوست میرا الحمد للہ ساتھی جو میرے ساتھ نوازیں پڑھتا تھا, مجھے جگہ بنا کر دیتا تھا, آج وہ یوسف بدات انتقال کر گیا. تو دل سے جب سے دعائیں کر رہا ہوں اس کے لیے, کچھ میرے خیال کرتا تھا, میں آتا تھا میری جگہ بنا دیتا تھا, اس کو دھکے پڑتے تھے بیچارے, تو کیوں کرتا ہے یہ, لیکن میں تو کروں گا, کرتا رہتا تھا. تو آج وہ دنیا سے چلا گیا, اس کی تھوڑی سی یہ بات میرے دل میں لگی ہے نہیں, کتنی بڑی بات ہے ہمدردی, مجھے بتائیں. میرا رشتہ دار نہیں تھا, میرا چاچا نہیں تھا, میرا ماما نہیں تھا, میرا خالو نہیں تھا, کوئی خونی رشتہ نہیں تھا, لیکن ایک ہمدردی اس نے, میرے ہمدردی ایک میرے ساتھ کی, اس نے آنے کے لیے مجھے جگہ دیتا تھا, کہ ایسا پہلے سے میں بس بیٹھ جاتا تھا, نہیں دیتا تھا کسی کو جگہ مسجد الرحمان میں, تو اس پہ لوگ بڑے ناراض, مجھے پتہ ہے ٹھڈے مارتے تھے اس کو, ایسے کونیاں مارتے تھے, وہ پتہ نہیں, میں نے حضرت کو جگہ بنانی ہے. کئی سال اس نے یہ کام کیا, آج وقت آ گیا, وہ چلا گیا, میں بیٹھا ہوں, میں اس کی دعائیں پہ دعائیں کروں گا, آج بھی یاد کروں اپنے ذکر میں. اتنی بڑی مجلس, اتنی بڑی مجلس جس میں فرشتوں کے ہجوم لگے ہوئے ہیں, سب فرشتے بھی دعائیں کریں گے اس کے لیے, کچھ نہیں دیا اس نے, مال دیا اس نے, مجھے جائیداد دی. بعض دفعہ انسان کسی کے دل کے ساتھ محبت کر لینا بہت بڑی بات ہو جاتی ہے, محبت کرنا سیکھو, ہم تو دشمنی کرتے ہیں لوگوں کے ساتھ, اتنی سی بات ہے. کیا ہے اگر آپ کسی آدمی کے لیے محبت کر کے اس کے کچھ آپ اس کا جگہ بنا رہے ہیں, اس کے لیے کچھ کر رہے ہیں, دل میں آپ کو اللہ نے احترام دے دیا, کہ بڑی بات ہے, مجھے پتہ ہے یہ دین ہے. اتنی بڑی بڑی نمازیں پڑھتے ہیں, جب وقت آتا ہے ٹھڈے مارتے ہیں لوگوں, میری جگہ تھی باغتے ہیں کہ میں کر لوں, کتنی پہلی بات ہے کہ نہیں, آج آپ کر لیں خیر, آپ ثواب کما لیں. تو یہ ثواب دینے پہ آپ یاد رکھیں, جب آپ ثواب دے رہے ہیں تو حقیقت میں آپ نقصان میں جا رہے, اس سے فائدے میں جس کو آپ ثواب دے رہے ہیں اس کام کو, نہیں جا رہے آج آپ اذان دے رہے ہیں, آج آپ کو تقریر کر دیں, وہ لوگ تو بہت مشکل ہے نا کرنا, یہ تو اس کا ثواب ہے یار, میں کیسے دوں, میں تو میں کروں گا یہ کام. لیکن جو واقعی عقل مند آدمی ہوتا ہے کہتا ہے یہ میں ثواب دینے کے بعد اس سے ڈبل مجھے ملے گا, اس کے دل میں محبت بھی پیدا ہو جائے گی. یہ دین ہے, سپرٹ آف دین کو کہتے ہیں, روح دین کی روح یہ ہے, اس تک پہنچنا ہے ہم نے. اتنا اپنے آپ کو اندر سے صاف اور پاک کر لو اللہ کے ذکر کے ساتھ, یہ ذکر اس لیے کراتا ہے نا کہ اندر صفائی کرتا ہے نا, یہ اتنا صاف ہو جائے کہ یہ ہمارے اندر کیفیت پیدا ہو جائے, تب جا کے الحمدللہ دین کا مزہ انسان کو آتا ہے, خالی عبادات سے تھوڑی پتہ چلتا ہے. تو تین چیزیں, وقت تھوڑا ہے میں جلدی سے بات کر لوں, ہمارا ذکر رہ جاتا ہے, تین چیزیں یاد رکھے, حسب معمول پھر کہہ رہا ہوں, آپ نے بالکل یہ حدیث آئی ہے جو میں آپ کے سامنے پیش کر رہا ہوں, ریڈی میڈ ہے, بالکل تازہ پیغام میرے لیے بھی اور آپ کے لیے بھی. اللہ نہ کرے اس حالت کے اندر ہم اٹھیں, اور ہوگا یہ ڈھیر لگے ہوگی ان چیزوں کے, ورنہ اللہ کے نبی صلی اللہ علیہ وسلم کبھی ارشاد نہ کرتے یہ بات, وہ تم بشیر اور نذیر ہیں, ہر وہ چیز بتانے والے ہیں جو ہوگی وہ چیز وہاں پر. اس حال میں کہہ دیا کہ دوزخ میں جائیں گے تو وہ کام ہم کریں گے, دوزخ ضرور جائیں گے, کہہ دیا اس عمل پہ آپ کریں گے جنت ملے گی, جنت ضرور ملے گی. جس چیز کا آپ نے ارشاد فرمایا وہ بات پھیل گئی پوری کائنات میں, قیامت تک پھیل گئی, لکھی گئی کتاب میں, بخاری مالک سب کچھ بن گیا, پڑھ رہے ہیں لوگ, دو مدرسوں کے اندر دھوم لگے ہیں وہی چیزیں پڑھ رہے ہیں, तो वो होने वाली चीज है। ये तीन चीजें होंगी दोस्तों, हमने बचना है इस चीज से कि हम जब यहां से जाएं तो मालदार हों, महलात इंतजार कर रहे हों, नहरें चल रही हों, अल्लाह हो, बाघ घूम रहे हों, परिंदे घूम रहे हों, नौकर चाकर खड़े हों, सोने चांदी के महलात लगे हों, बीवियां हमारी हो रहे हों, सुभान अल्लाह। यही है ना कुरान में जो पढ़ते हैं, जिस पे यकीन नहीं तो कुरान क्या पढ़ा हमने, ये टारगेट ना मारा, ये कि जाए तो ठुड्डे पड़ रहे हो, चलो बाहर निकाल सको, कोई नहीं है, चलो बताए कौन सी जिंदगी बता रहे जी। तो क्यों अल्लाह के नबी फरमा रहे तीन चीजें हों, मुफलिस ना होना, वहां जायदाद वाले होना, ये हम बता रहे हैं अल्लाह, जायदाद वाले होना है तुमने, मेरी उम्मत में से हो इसलिए मैं तुम्हें बता रहा हूं, वहां मकान होंगे तुम्हारे, खालियात ना जाना, ये हमें बताया जाए, जाएंगे या नहीं जाएंगे ऐसे, आप जो फरमा रहे हैं मोहब्बत करते हैं ना वहां से, माल लेके मालदार होना वहां पर, गरीब नहीं होना है तुमने, ये बता रहे ना दीस में, गरीब मत आना खबरदार, वहां तुम बहुत मालदार होगे तुमने आना है उधर। तीसरी चीज अक्लमंद और बाशऊर होना वहां, वहां अकल उल अलबाब जिसको कहा जाता है, उसके बड़े दर्जे होंगे अक्लमंद लोगों के, बड़े अला दर्जे के अंदर तुमने उठना है, बेवकूफ पागल होने के बाद नहीं बनना है तुमने। या रसूल सल्लल्लाहु अलैहि वसल्लम, हमारे माँ बाप पे कुर्बान होते, ये कैसे मामलात हैं, क्या चीज़ हैं जो इतना फर्क है इसके अंदर, तो उसका नुस्खा बताया है बड़ा अच्छा, और नुस्खा सुनना है हम, और सुनने के बाद इधर उतारना है, अमल करना है, करेंगे वादा, आपके लिए कह रहा मुझे क्या, नीयत तो कर लें, नीयत से आगे तो फिर अल्लाह कराएगा काम, मतलब फिर पागल भी मुफलिस भी और बेगार आदमी उठेंगे। नंबर एक आयशा सदीका रज़ी अल्लाह तआला फरमाती हैं कि या रसूल सल्लल्लाहु अलैहि वसल्लम, मैं हदीस को बयान कर रहा हूँ आपके सामने, मफ़हूम नाक चल रहा है, वहाँ पर तो कौन लोग होंगे जिनके पास कुछ भी नहीं होगा, मकान भी नहीं होगा, कुछ भी नहीं होगा, एक चीज़ भी नहीं होगी, रोड़ों फिर रहे होंगे। कहता हाँ, कौन? कहता वो आदमी, अब वो नहीं होना हमने बता रहे हैं, तो वो आदमी जिसने यहाँ पर जायदादें बनाई होंगी इस दुनिया में, इस दुनिया को अपना समझकर यहाँ पर महल्लात बनाए होंगे, यहाँ पे जो डिटैच हाउस बनाए होंगे, यहाँ पे जो लंबी लंबी गाड़ियाँ रखी होंगी, सुन रहे मेरी बात, बुरा तो नहीं लग रहा, हम तो खैर सारे गरीब आदमी हैं उपले शादी हमारे पास का, जिनके पास यहाँ जो होंगी सब चीज़ें, खूब माल होगा जिनके पास, तो क्या होगा वहाँ उनके पास नहीं होगा, मुख्तलिफ, कितनी बड़ी बात है। जहाँ हमारे राल टपकते हैं, हाँ कहते थे उधर देखना उनका हाल, मतलब उधर उनका हाल देखना, जिन्होंने यहाँ जायदादें बनाई हैं, यहाँ महल्लात बनाए हैं, ये कितनी देर के लिए हैं? चंद घड़ियों के लिए हैं, आँख झपकती पता चलेगा, रमज़ान का पता लग रहा है भाई कुछ, पता नहीं आया था रमज़ान यार, यही वक्त होता था कि रोज़ा खोल है पता, ऐसे इतना लंबा रोज़ा, ये पता ही कहाँ गया, यही जिंदगी है, शीशे में कभी ठहर जाया करें, कितने बाल सफेद होते चले जा रहे हैं, बुढ़े होते जा रहे हैं, और फिर पुरानी तस्वीर जरूर देखा करें एक निकाल के, ये था यार क्या माए गुरु जवान था यार, जब रिश्ते के लिए मैंने अपना फोटो भेजा था क्या खूबसूरत, फिर शीशे में अच्छा मैं ये हूँ, तो फिर समझ जाएँ कि वक्त गुजर गया उस्ताद, अब तो समझ जाओ, अपने आप को खुद तजिया इंसान करना चाहिए, हकीकत को समझे। लेकिन क्या है कि जब तक आदमी शीशे के आगे खड़ा नहीं होता तो अंदर से जवानी रहता है, वो समझता है मैं वही हूँ वही हूँ, इसी तरह हर काम करने की कोशिश करता है, आखिर टांग में दर्द हो जाता है, टांग मुड़ जाती है, पेट में दर्द कपन मुड़ जाती है, कहता यार पता नहीं क्या बात, तो ये है कि तो वो काम कर जो तेरी उम्र है, अब उससे आगे क्यों बढ़ रहा है दोस्त, एहसास का इंसान बुढ़ा हो गया है। तो भाई पहला आदमी जो होगा जिसने यहाँ कोशिश की, अब उसकी वजह धन नफ्सियात देखें, भगवान जो सरकार उसमें किस, यानी कोई इससे बड़ा इंटेलिजेंट हो सकता है दुनिया के अंदर, किस तरह एक्सप्लेन किया चीज, वजह पर जो यहाँ लगेगा मकानात बनाने में, जायदाद बनाने में, फिक्र बनाने में, फैक्ट्री चलाने में, माजर से कहता हूँ ये कितने फैक्ट्री वाले बैठे हैं, ये कितनी बड़ी बड़ी जायदादों वाले बैठे हैं, ये जिनकी दुकानें चल रही होंगी, इस वक्त कितने लोग होंगे, बहुत कम होंगे अल्लाह के जिक्र में, सो नहीं यार अकाउंटेंट ने आना है, नहीं यार भी उसको वेट देना है, नहीं यार भी उसको ये करना है, इत्तेफाक से आ भी गया तो यहाँ नहीं होगा वहाँ होगा, ऐसी जो नमाजें पढ़ने वाले होते हैं वो नमाज में नहीं होते बल्कि कहाँ होते हैं, अपने कारोबार पे खड़े होते हैं, आदतन या जमात की मेहनत से या तबलीग की मेहनत से खींच लाया उनको आ गए, अल्हम्दुलिल्लाह खींच लाया उनको मस्जिद में पहुँचा दिया, मेहनत की हमने, आ गए, लेकिन क्या है, दिल उनके वहां है। और अल्लाह ताला कहता है कि मुझे तेरे जिस्म की हाजिरी नहीं चाहिए, मुझे तेरे दिल की हाजिरी चाहिए। फरती है ना, किसी तो लाए हम उनको। सलाम ने यार फिर आके इसने कुंडी पे खड़कानी है, फिर आके खड़े हो जाएंगे। चलो यार हो जाते हैं, क्या दो मिनट लगते हैं। इस तरीके से हम ले आते हैं उनको, अल्हम्दुलिल्लाह ये बहुत बड़ी काम है कि मस्जिद तो दिखा दी, पहुंच तो गए, लेकिन यहां रुकना नहीं है हमने। हमने यहां हाजिरी जो देनी है जिस्म से नहीं देनी, बल्कि किससे देनी है, दिल से देनी है। जब आ जाए तो अल्लाह ही हो दिल के अंदर, ना फिर दुकान हो, ना कारोबार हो, ना पैसा हो, ना बीवी हो, ना बच्चे हो, बस अल्लाह अकबर कहा सब गाया। कितनी देर के लिए, मतलब 10 मिनट ही लगे हो, मौलाना साहब जो नमाज पढ़ाई, भाई 10 मिनट में सब कुछ छोड़ना है। लेकिन मुसीबत यह है कि इस 10 मिनट में ही सारा कुछ करना है। सौदा लाना है, सौदे के बाद निजीमत करना है, इसके बाद बीवी को ये करना, बदतमीज हासिल में बड़ी बदतमीजी की, ठीक है मेरी माँ के साथ झगड़ा किया है, वो भी मैंने बात करनी जाके, और ये करना है, मैंने फलां करना है, पूरी जिंदगी की प्लानिंग। अस्सलाम वालेकुम, वालेकुम अस्सलाम, फिश्ते कहेंगे तू तो जा अपने काम पर। यहाँ भी तू वही काम कर रहा था, जाने के बाद भी तू वही काम कर रहा है, वो ना तो क्या है, कहाँ महल बना उसका, क्या नमाज ने दिया उसको, क्या कुछ हुआ, मिला उसको कुछ, कुछ भी नहीं मिला दोस्तों, कुछ भी नहीं मिला। तो यही अल्लाह के नबी इसमें फरमा रहे हैं कि जो यहां मसरूफ रहेगा इस दुनिया के अंदर, उसे चांस ही नहीं मिल सकता, चांस ही नहीं मिलेगा उसको, वहां वहां के लिए कुछ सोचे, कुछ बातें बने, वो तो इसी चक्कर के अंदर रहेगा। उसकी मुलाकातें, लोगों के पास जाना, किसी अल्लाह वाले के पास जाना, सारी दुनिया के पर्पस पर होगा, मकसद ही दुनिया होगा उसका। उसने सोच रहे नहीं कि मैं इसलिए जा रहा हूं कि यहां से मैं दुनिया निकालनी है। मस्जिद में हमें इसलिए भेजा जाता है कि 10 मिनट तुमने लॉक कर देने अपने दिल में हर चीज को, इसी प्रैक्टिस करनी चाहिए हमें कि जिस पर जाओ, जैसे जूते उतारते हैं ना तो दुनिया को झाड़ के आए इस तरीके से। ये जो वजू करते हैं, ये क्या है वजू, वजू कहते हैं हाथ से तफक्कुर जो कमाता हूं, इसको धो रहे हैं आप किस चीज को, ये दुनिया को धो रहे हैं, इस तरह टपक रही है दुनिया हाथ से, गुनाह निकल रहे हैं, मुंह पे हाथ मारते हैं, मसा भी करते हैं, पीछे भी हाथ मार रहे हैं, पांव भी धो रहे हैं, कुछ जगह रहेगी बाकी तो कमीज रहेगी बाकी पेट पे हाथ मारने की, लेकिन ऐसे सारे हिस्से धोते हैं। ये धोना क्या है, दुनिया के गंद को साफ करता है आदमी, क्योंकि मैं उस जगह में जा रहा हूं जहां दुनिया को साफ करने के बाद, कि जहां सिर्फ अल्लाह की जात होगी, झाड़ के जा रहा है कि 10 मिनट तक मैंने इंशाल्लाह कुछ सोचने नहीं इस बारे में, सिवाय आखिरत के बारे में और अल्लाह के बारे में सोचूंगा, और जो उसमें लिखा है अल्हम्दुलिल्लाह रब्बिल आलमीन और रहमान रहीम मालिक यौमिद्दीन, उसी पे नजर रखूंगा, उसी पे खर्च करूंगा। खुदा की किस्म ऐसी नमाज पढ़ने बाहर निकलने बाद भी दुनिया याद नहीं रहेगी, तवक्कल के हजूम हो जाएंगे, पहाड़ खड़े हो जाएंगे, तवक्कल अल्लाह के ऊपर, तवक्कलात के, अल्लाह के खाली तो नहीं भेजता ऐसे आदमी को, भर के देगा, आपके दिल को भर देगा, गनी कर देगा, बिल्कुल गनी कर देगा, दुनिया से बेनियाज कर देगा, हजारों गम दूर कर देगा, फिक्र दूर कर देगा, पता ही नहीं उसकी मौत आ रही है ना आए, आ जाए आ जाए ना आए, कुछ पता नहीं उसको। ऐसी नमाज के बाद इंसान को ये मिलता है दोस्तों, तो अल्लाह ने फरमाया कि मिलेगा उसको कैसे, तो पहली चीज क्या कि भाई इससे जान छुड़ानी है, अल्लाह इतना अमीन ना बनाए। उसके आगे इसी हदीस में आएगा क्या हो, फिर इसका इलाज क्या है। नंबर दो, मैं ज्यादा बुलाऊंगा इस बात को, टाइम फिर जा रहा है। दूसरी चीज क्या बताई थी मैंने आपको, माल, ऑब्वियस है, बिल्कुल ओवियस है कि जो माल कमा जमा करने वाला होगा उसका तो हिसाब माल ही पे होगा। अब तो मशीनें भी लगी हैं, तो 24 आवर माल गिन सकता है, ट्रक कार्ड डालता, मैं देखा अक्सर लोगों को, मैं दो बजे रात को 2 बजे एक आदमी कार्ड डाल रहा है, उस वक्त तो कोई दुकान नहीं खुली थी, चलो देखें क्या अकाउंट क्या हो गया हमारा, कहीं से वहां से पैसा आना था, चेक आया नहीं आया, सो नहीं रहा, कर्डन बदली, आज ही ट्रक आना है हमारा फला जगह से, यहाँ आना है ये आना है, यानी नमाज ही नहीं होती। हत्ता कि शॉर्टकट ऐसा मारते हैं कि सामने मस्जिद है, चलो यार इधर ही मस्जिद बना लेते हैं, अपनी जगह पर मस्जिद बना लेते हैं, वहीं जाने, और अपनी नमाजें बर्बाद कर रहा है और लोगों को भी मस्जिद तक नहीं जाने दे रहा, अस्तग़फ़िरुल्लाह। वजह सिर्फ क्या है कि भाई दुनिया जो जा रही है उसकी, और गाड़ी में रखी हूँ सब कुछ है, नमाज भी हो रही है, ये नमाज है, अल्लाह के रसूल का हुक्म है कि तुम इस तरह जहाँ फैक्ट्री बना लो, चार कदम पर तुम्हारी मस्जिदें खड़ी हैं, वहाँ ना जाओ, बस यहीं पढ़ लो नमाज, उनको भी कह रहा यहीं पढ़ो, टाइम वेस्ट होगा, तुम चले गए, कि नमाज हुई, मुफ्ती तो नहीं हूँ लेकिन अक्ल है, कैसे नमाज होगी। और शोर मचाते फिर हम नक्शबंदी हैं, हम हर सकादरी हैं, हम सरोवर दी हैं, हम जाकिर हैं, हम फलाएँ, हम लिखी हैं, अल्लाह के बंदे, जिसकी नमाज ही सही नहीं तो आगे दीन क्या उसका सही होगा, उसका जिक्र क्या सही होगा। उसके मामलात क्या सही होंगे, उसकी दी उसे जकड़ दिया दुनिया ने, धोखा दे दिया कि तू नमाज पढ़ रहा है और मस्जिद को छोड़ रहा है। मस्जिद के बगैर किसी की नमाज होती है? रोज पढ़ते हो फजाइल अमल, ये हैं धोखे दुनिया के। महल होगा उसका? नहीं, क्योंकि यहां महल बनाने के चक्कर में सब कुछ छोड़ा है, नमाज को खत्म किया। 15-25-30 आदमी जो नमाज पढ़ते हैं वो भी पागल ताखिल आदमी है, जाहिल आदमी, वो भी इसके अंदर डूब गए, नहीं नमाज पढ़ने जाते। मैं देखता हूँ कैसे रिजक बंद होता है नमाज पढ़ने से, मेरी जिंदगी का तजुर्बा है। आप तो यहाँ खड़े होते, मैं तो मैदान में खड़ा होता था, दुनिया की सबसे बड़ी मार्केट के अंदर खड़ा होता था, खुद भी नमाज पढ़ता था, मस्जिद में जाकर लोगों को भी पढ़ाता था। मुझे आपका जो दुकान अलग है वाले कर रही, जिसने चोरी करनी है, तो लोग मुझे पागल करने लगे, लेकिन सबसे बड़ा अकलमंद लोग मैं था, क्योंकि आखिरत का महल बन रहे थे मेरे। हमें पता होना चाहिए कम से कम नुकसान कहाँ हो रहा है और हमारा फायदा कहाँ हो रहा है, कितना गरीब हो गया। मैं मुझे बताए, मैं तो कोई गरीब नहीं, ना किसी का देना, ना किसी का लेना, ना उधार, ना चक्कर, रोटी खाते हैं अभी माशाल्लाह, चूजा खा के हैं फर्स्ट क्लास, हलवा खा के हैं खूब मजे से, जाके फिर हलवा खाएंगे, अल्लाह की नेमत है। अल्लाह भूखा मारता है ऐसे आदमी जो अल्लाह को याद करता है, कभी नहीं। दूसरी बात क्या है कि माल का जमा करने वाला सवाल ही पैदा नहीं होता कि उसकी नमाज सही हो, उसकी कोई चीज सही हो, तो मालूम है डूबेगा। अल्लाह के नबी इसलिए कि जिसका माल होगा उसका वहां कोई माल नहीं होगा, जिसके यहाँ मकान होंगे उसके वहां कोई मकान नहीं होगा, यहाँ के मकान उसको बनने ही नहीं देंगे वहां पे कुछ, यहाँ का माल उसका वहां कुछ बनने ही नहीं देंगे। तीसरी चीज अल्लाह कि उसमें अकल ही नहीं होगी। तो अब जो मैंने बातें बताई हैं, अकलमंद आदमी नजर आ रहा है हमें, वो कि जो नमाजें छोड़ रहा है दुनिया के लिए, जो मस्जिदों को छोड़ रहा है दुनिया के लिए, जो सब कुछ छोड़ रहा है, समझे ना, तो वो अकलमंद है। तो अल्लाह ने फरमाते हैं कि उससे ज़्यादा बेवकूफ़ ना दुनिया के अंदर है ना कोई आखरत के अंदर है। सबसे बड़ा बेवकूफ़ इंसान होगा जो आखरत में इस आलम सबसे बड़ा बेवकूफ़ उठाया जाएगा उसके वहाँ पर। हाल उसे सुन, इसकी हद कभी हद है? ये सब चीजें जो मैं बता रहा हूं अल्लाह ने फरमाते हैं ये कहां तक रखी जाए, जरूरत के तहत। बस अब जरूरत है ना कि मैं भी खाना खाना, बिल देना है, टेलीफोन देना है, गाड़ी बैठ के, ये तो जरूरत बन गई ना, गाड़ी भी जरूरत बन गई है और जनाब वाला टेलीफोन भी जरूरत बन गया है और ये जो बिजली है ये भी जरूरत बन गई। आज के जमाने में तो ये जरूरत है ना, जब ये नहीं थी तो फिर लालटेन चलती थी, वो जरूरत थी। तो अब इस लेवल पर हमने लाना है कि हमारा में ऐसा घर होगा जिसमें हम रह सकते हो, पानी आता हो, बिजली उसमें होता हो, खाने पीने के लिए, तो वो तो यहाँ की गवर्नमेंट ने, ये देखें इनका अंदाज देखें आप, जो लोगों को मिलती है ना सोशल सिक्योरिटी वगैरह मिलती है ना, तो इस तरीके से डील किया उन्होंने सामान कि इतने के अंदर आदमी रह सकता है आराम के साथ। तो चेक आते हैं वह लोगों को तो कोई शिकल नहीं देखी, वो जो चेक आता है तो उसमें वो मुतमिन तो नहीं होते, क्यों, उन्हें तो और माल चाहिए, लेकिन वो जो पैसा देते हैं उसमें एक फैमिली बड़े आराम से रह सकती है, ये उनकी स्टेटस है। बिल्कुल सही है, मैं अंदाजे से बात कर रहा हूँ, अपनी अकल से बात कर रहा हूँ, वरना ये इतना पैसा जरूर देंगे कि इस मकान का गुजारा भी हो, 3 बच्चे खाना भी खा सकें, और बिल्कुल जरूरत के मुताबिक देते हैं, लेकिन हम उसमें सेटिस्फाई नहीं, क्योंकि हमें तो फिर क्या करते हैं, वो तो खैर मैंने उस टॉपिक भी जाता तो और हराम और चलता है। तो बहरहाल क्या है कि ज़रूरत हमारी इतनी है कि हमें 3 वक्त खाना मिल जाए, चाय पीते हैं चाय मिल जाए, पानी अच्छा मिल जाए, हमारे बिल चले जाए, हमारे गाड़ी हो। अब गाड़ी चलती का नाम गाड़ी, ये नहीं कि जनाब उड़ने वाली नाम गाड़ी है, मुकाबले का नाम गाड़ी, गाड़ी चलती है अल्हम्दुलिल्लाह। और जो ऐसा आदमी हो वो तो बगैर पेट्रोल के चलती हैं गाड़ी उसकी, मैं सही बता रहा हूँ, पेट्रोल के चलना शुरू, पानी से चलना शुरू होते हैं गाड़ी, क्यों, हर चीज़ को चलाने वाली इसकी साथ है, उसकी उस पर छोड़ दो तो अल्हम्दुलिल्लाह दुनिया चलना शुरू हो जाती है इंसान की। कोई होगा नहीं कि इतनी लंबी चौड़ी गाड़ी। हाँ, अगर इसी स्टेटस के अंदर अल्लाह सुब्हानहु तआला हलाल से दे रहा है, जिसमें आपकी उधर ही महल बन रहे हैं, उधर भी उससे कोई मोहब्बत नहीं है, दिल में कोई मोहब्बत नहीं दुनिया की आ रही है, तो उसके दूसरा हाथ बताया कि जब ऐसी मोहब्बत यानी एक दुकान पे आप खड़े हैं, आए जा रहे हैं पैसे आए जाए, तो आप क्या करेंगे उसमें पे, अल्लाह भेजे जा रहेगा तो फिर आप भगाएंगे तो नहीं ना। आपने 8 घंटे खड़े होने, पूरी नमाज पढ़ रहे हैं, जमात से दिल से जाते हैं, सब कुछ कर रहे हैं, तो उसमें से आपकी नियमतें आनी शुरू होगी इसी दुकान पर, तो फिर क्या दूसरा क्या काम करना है, उस दौलत को नहीं रखना, फिर तकसीम करना है लोगों, इस मस्जिद को, उस सत का, इसका, ये और भी जन्नत के बाग बनेंगे आप, उसको ये समझ के आप कबूल ना करें कि फिर जमा करना शुरू कर दें, क्योंकि ये तो बिल्कुल हलाल माल आ रहा है, ये भी याद रखें, इस बात को, इस धोखे में फिर नहीं कुछ जमा तो करना ही नहीं हमने, پھر کیا آ رہا ہے کہ اللہ تعالیٰ اس کے ذریعے سے جو آپ کو دے رہا ہے پیسہ, آپ کو اور آخرت میں بلند کرنا چاہتا ہے, اور ایک راستہ ہماری کھول دیا, غریبوں میں تقسیم کرنا شروع کر دو, مسجدوں کو دینا شروع کر دو, مدرسوں کو دینا شروع کر دو, کوئی آپ بھی آپ کے در سے کوئی آدمی خالی نہ جائے, ایسے مٹھی بھر بھر کے دیتے رہے اس کو. تو یہ ہے ایک پری بہت پیاری حدیث جو چلتے میں نے پڑھی, اللہ تعالیٰ توفیق کرے. ہم نے اب کیا کرنا ہے اس کا بہت مختصر حل کیا ہے کہ دل سے دنیا کو نکالنا ہے, دنیا کی محبت نہیں کرنا چاہیے. یہ ساری تصوف کی جڑ بتائی ہے صوفی ازم, جس کو کہتے ہیں یہ آپ جو آئے ہیں الحمدللہ ذکر کرنے, اس کی بنیادی وجہ یہ ہے ذکر کرنے کی, ذکر پہ محنت کرنے کی بنیادی وجہ یہ ہے کہ دل سے ہماری کیا نکل جائے, دنیا نکل جائے. ایک صحیح حدیث آپ کو سنا کے بات کو ختم کرتا ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ ساری گناہوں کی جڑ کیا ہے, دنیا کی محبت ہے. تو وہی مشکل نہیں, یہ عارضی محبت ہے. دیکھ لیں عارضی محبت کیا ہوتی ہے, آپ جوان تھے کسی لڑکی سے آپ کو محبت ہوگی, آپ نے دیکھو کہانی میں لوگ اپنی جان دے دیتے ہیں پھانسی پہ, اس کی محبت لڑکی کی محبت میں اندازہ لگا پھانسی دے رہا, نہیں میں یہاں شادی کرنی ہے, میں اپنا خودکشی کر لوں گا, گولیاں کھانی ہے لڑکی کو, کسی وہ گولیاں کھا رہی ہے, یہ ہے نا. اب عارضی کیسے ہوئی, جب ہوئی عمر ذرا 40-50 سال کی, دانت ٹوٹنے شروع ہوئے اور جناب کان بند ہونے شروع ہوئے, وہ سب محبتیں غائب ہو گئی. یہ وہ تیرا عاشق جا رہا ہے, بیچارے کون سا عاشق کس کی, وہ لڑکی کیا بکواس کرتے ہیں, چار بچے میرے پیچھے ہیں, ماں بیوی میرے ساتھ ہے, جوتے پڑوائے گا تجھے. وہ کیا ہوگی, عارضی محبت تھی نا, کس مقام پہ تھا وہ, جان دے رہا تھا, لیکن جب وہ وقت گزر گیا اس کو کہتے ہیں عارضی محبت. یہ جو دنیا کی محبت ہمارے میں نا پاگل بنے پھر رہے ہیں, یہ مال یہ دولت اوئے وہ آ گیا ٹرک فلاں اڑ گیا, یہ کیا سب چیزیں کیا ہیں, عارضی ہیں. جب ہوا نکلے گی تو پتہ چلے گا تو بالکل عارضی چیز تھی, اس کی محبت ہی نہیں میرے دل میں, یہ تو سب غائب ہو. پتہ چلتا ہے یہ عارضی محبتیں ختم کی جا سکتی ہیں, اٹس ناٹ پرماننٹ. اس کے لیے صرف کیا ہے کہ ہمیں تھوڑا محنت کرنی ہے, محنت کرنی ہے. آج سے ہم نیت کریں کہ اللہ تعالیٰ یہ میرا ٹارگیٹ ہے, یہ میرا ٹارگیٹ ہے زندگی کا. جو بھی عورت تمہارا سب سن رہی ہے, سن لیں میرا میسج دل کے اندر, اس سے پیچھے نہیں ہٹنا کہ اللہ یہ میرا ٹارگیٹ ہے, میرے ذکر اذکار کا, میری محنت کا یہ ٹارگیٹ ہے کہ میرے دل سے دنیا کی محبت کو نکال دے, بس انشاءاللہ نکل جائے گی. جب نکل جائے گی پھر آپ پرواہ نہیں, کسی کتنے دنیا ہے کسی کس دنیا ہے کوئی پرواہ نہیں کریں گے, آپ کی پرواہ ایک طرف ہوگی کہ میں اپنے آخرت کی طرف سوچوں, آخرت کے محلات. تو میرے بھائی یہ ذکر بھی ہم اسی لیے کرتے ہیں, نہ یہاں بزرگ بننا ہے, نہ کوئی یہاں کشف کرامات ہونا ہے, نہ کوئی یہاں پہ ہلے گلے ہونے ہیں, اور نہ یہاں کوئی چیز چلنی ہے, نہیں. فکر ایک ہونی چاہیے کہ دل صاف, کل شین سکیلتن سکیلتن قلب ذکر اللہ. کتنے کیسے اشارے دیے کہ دنیا کی محبت نکالنے کا جو گند سب سے بڑا تیرے دل میں ہے, اس کو کوئی چیز صاف نہیں کر سکے گی دنیا کی. کیا چیز صاف کرے گی, ذکر اللہ. اور شیطان اسی سے بھگا دیتا ہے, غلط ہے نا, بھاگو ذکر کیوں نہیں, ذکر بھاگو, وہ یہی ہمارا علاج ہے. تو زبردستی بٹھایا کریں اپنے آپ کو ذکر, زبردستی بٹھائیں, زبردستی معمول بنائیں کہ صبح اور شام میں نے یقیناً یہ 100 تصویر جو ہیں دل پہ اللہ کی کرنی ہے. یہ بہت بڑا علاج ہے, اگر ہم نے علاج نہیں کیا تو کوئی مریض صحیح نہیں ہوگا. اور جیسے میں نے بتایا جو نبی اکرم نے ارشاد فرما دیا, اسی طرح وہ انسان اٹھے گا جس نے محنت نہیں کی اپنے دل پر اور دنیا کو نکالنے کی کوشش نہیں کی, وہ تین حالت میں اٹھے گا. وہ مفلسترین ہوں انسان, اس کی جس نمازوں پہ وہ غرور کر رہا ہے کوئی نماز اس کا ساتھ نہیں دے گی, وہ ساری نمازوں کی کیفیت میں نے آپ کو بتا دی. جس کے دل میں دنیا ہوتی ہے وہ دنیا کی نماز ہے, دنیا کا حج ہے, دنیا کا عمر ہے, دنیا کا قرآن اور تلاوت ہے, اور دنیا کا رمضان ہے, اس کی قیمت وہاں نہیں لگے گی. یہ حقیقی میں آپ کو روح بتا رہا ہوں ان عبادات کی. اگر یہ اللہ کی محبت سے نکل کے یہ عبادتیں آ گئیں, ان کا تو مقابلہ ہی کیوں, ایک نماز ہی آپ کا الحمد للہ جو کچھ دکھائی گی کرش میں, اس کا حساب انسان نہیں کر سکتا. ایک ہی حج دکھا دے گا مزہ, لیکن وہ حج جس میں دنیا کی محبت نہیں ہوگی. وہ کیسے, اللہ تعالیٰ کہتے ہیں کہ محنت کر, اگر تو محنت میں کامیاب بھی نہ ہو سائن مشکورہ, پھر بھی میں قبول کر لوں گا تجھے, یہ شخص وہ جس نے محنت کی تھی, چلو اس کو بھیجی دو جنت کے اندر. لیکن جو محنت ہی نہ کرے, اس کی محنت کیا ہے, دل سے دنیا کی نکالنے کی محنت کیا بتائی میں نے, مجھے بولو, ذکر اللہ. تو آج کے بعد میرے بھائیو سب نیتیں ختم کر دیں ذکر کی, ثواب یہ وہ سب بعد میں, سب سے پہلے کیا ہے کہ اس گلت کو ہم اپنے صحیح کر لیں, صفائی صبح اور شام. یہ ڈاکٹر کی طرح بتا رہا ہوں میں آپ کو, صبح اور شام تصویر لے کے بیٹھ جائیں, سب سے پہلے عبادت جو آپ کی ہونی چاہیے ابتدا, نہ تلاوت سے نہ نفل سے, سب سے پہلے عبادت کس سے ہو آپ کی, اللہ کے ذکر سے ہو. تاکہ دل صاف ہو تو پھر نماز اور تہجد اور پھر تلاوت شروع کریں. اور اس کے لیے بہتر یہ ہے کہ کسی اللہ والے کے پاس سیکھ لیں کہ بھئی ہمیں کیا کوئی ترتیب بتائیں کہ ہم ذکر کس طرح کریں, کون سا ذکر کریں, کون سا دل افیکٹ کرے گا. اللہ تعالیٰ نے یہ ایک باقاعدہ علم دیا ہے. جس کا ہم فتویٰ لینے جاتے ہیں کس کے پاس جاتے ہیں؟ ہم نے فتویٰ لینا ہے کسی مسئلے کا, ڈاکٹر سدھا کے پاس جائیں گے, ڈاکٹر پاشے کے پاس جائیں گے, کس کے پاس جائیں گے؟ کسی مفتی کے پاس جائیں گے. تو اس نے کورس کیا ہے, یہ گیٹ اٹ نالج لیا ہے. ہاں جی, مفتی صاحب کے پاس. بے شک میں آپ جتنا بھی نالج رکھتا ہوں, 10-10 ڈگری میں نے لی ہوئی ہیں سائنس کی, ٹیکنالوجی کی, اور جو کچھ بھی ہوں, میں ڈاکٹر ہوں, سائیکٹر, جو کچھ ہوں, لیکن کہاں جاؤں گا؟ مجھے بولو. تو جب یہ ایسی, جب اسی علم کی بات آئے گی, دل کی صفائی کی, روح کی صفائی کی, جھوٹ نکل جائے, غیبت نکل جائے, تو پھر کس کے پاس جائیں گے؟ اس جو اس کا مفتی ہوگا وہ کون سے ہیں؟ اللہ والے. اور اس کو سمجھانے کے لیے اللہ تعالیٰ نے دو چیزوں کو سلیکٹ کیا تھا کہ ان کی عقل میں یہ بات آئے, سمجھ میں آ جائے بات. دو, ایک وقت کا سب سے بڑا نبی تھا کون؟ حضرت موسیٰ علیہ السلام کریم اللہ, اور دوسرا حضرت خضر علیہ السلام. ان کو دونوں کو لیا, اور ان دونوں کو لے کے پوری آیت آپ دیکھیں, سورہ کہف پڑھتے نہیں جمعے پر, ہے قصہ نہیں ہے. پھر وہ قصہ بیان کیا کہ یہ علم کیسے, علم لدنی کہا ہے اس کے اسلام میں. کیا کہا ہے؟ علم لدنی ہے. یہ کون سا علم ہے؟ جو جس کو اندر کا علم جو ہوتا ہے, صفائی کا علم. تو ایک نبی کو اٹھایا, صاحب شریعت نبی تھا, اور دوسری طرف اس کا شیخ کون بنایا؟ اس کا بھی شیخ بنایا حضرت خضر علیہ السلام, نبی سے بلند کیا اس کو. اندازہ لگا کہ ٹھیک ہے, تو صاحب شریعت مفتی ہو سکتا ہے, لیکن اس علم کے لیے تجھے کسی اللہ والے کے پاس ہی جانا پڑے گا. یہ سورہ کیا بتا رہی ہے؟ سب گمنڈ نیچے کرنے پڑیں گے. انہوں نے اپنے تبھی سے کہا, بھائی تو جب جائے گا میرے ساتھ, جب یہ شرط ہوگی. نبی کہہ رہا ہے صاحب شریعت, کہ میں مانوں گا جیسے آپ کہیں گے. ہے یا نہیں ہے قرآن؟ اس لیے کہ جب کہ علم لینے آدمی جائے تو اس کے اسی کے پاس جائے جو علم چاہیے, اور اسی ادب کے ساتھ جا کے اسے علم سیکھنا چاہیے. تو یہ جو علم, اس کے لیے ہمیں اللہ والے کے پاس جانا پڑتا ہے. جو اللہ والا ہو, کوئی جو اس علم کا ماسٹر ہو, تاکہ حضرت صفائی کی ضرورت ہے. اور ہم بتائیں کیسے صفائی کریں؟ اس کا جی میں تو علم کی کلاس کی, ہاں پھر پڑھتے رہیں, اس کا تعلق کچھ نہیں ہے اپنے علم. یہ تو آپ کے لیے دوسرا علم ہے, یا اپنے اندر کو کیسے صاف کریں. جی میں تعلیم و تبلیغ بالکل الحمدللہ کریں, بلکہ تو بہت آپ کو فائدہ دے گا. اندر سے جتنی صفائی ہوگی, جب آپ دعوت دیں گے تو لوگ جلدی قبول کریں گے, آپ کے کام میں ترقی ہوگی, اس میں کوئی رکاوٹ نہیں کسی جگہ. کیونکہ یہ تو بالکل الگ چیز ہے. تو یہ ظاہر ہے کہ اس کے لیے اللہ تعالیٰ نے یہ دیا ہے کہ سب سے پہلے کیا ہے کہ کسی آدمی کو تلاش کریں, اس سے اللہ کے ذکر کی ترتیب سیکھیں, اس کی برکت بھی ہوئی, لینے کے بعد اس کو اپنی زندگی میں معمول بنائیں. جس نے اس پہ کوشش نہیں کی تو حدیث موجود ہے میں نے جو آپ کو سنا دی, بغیر کوشش کے کچھ نہیں ملتا. اللہ تعالیٰ مجھے بھی توفیق دے, میں بھی کوشش کروں, اس پہ محنت کروں, اور آپ حضرات بھی اللہ کے ذکر پہ محنت کریں. وآخر دعوانا الحمد لله رب العالمين.